यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता। अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र व्यवस्थित वासस्थान उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई आग्रह। लिपुलेखबारे भारत र चीनलाई सरकारले पठायो कूटनीतिक नोट। र अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुई मात्र उपाय रहेको इरानको दावी।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 हिजो जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। त्यसै गरी राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिशमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। यस्तै विज्ञप्तीमा नेपालको संविधान बमोजिम यसअघि संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि 2082 साल असार 25 राष्ट्रपति समक्ष पेश भएकोमा सन्देशसहित उक्त विधेयक मन्त्री परिषदमा फिर्ता पठाइएको जनाउँदै तत्कालीन मन्त्री परिषदको 2082 साल मक्सिर 2 गतेको निर्णय अनुसार प्राप्त भएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2082 जारी नभएको स्मरण गराइएको छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको मध्ये 7 जारी भएको छ भने पुनर्विचारका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश हिजो मन्त्री परिषदमा पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सचिवालय बैठकले हाल हटाइएको अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र गाँस बाँस स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरी सुकुम्बासीको लगत संकलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा डोजर नचलाउन पनि आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। पत्रकारहरूको प्रश्नको जवाफमा प्रवक्ता झाले राज्यका विभिन्न निकायमा विगतमा भएका नियुक्ति कति प्रक्रियासम्मत या आवश्यकताका आधारमा थिए भन्ने समीक्षा गर्न अध्यादेश मार्फत पदमुक्ति गराइएको स्पष्ट पार्नुभयो। यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि क्याण्डिडेट क्लबको घोषणा गरिएको र उम्मेद्वार छनौट कार्यविधि पारित गरिएको पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान हिजो पनि जारी रह्यो। शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा हिजो बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएको संरचना हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो। यस्तै धोबी खोला नदी करिडोर अन्तर्गत अनामनगर देवीनगर विष्णुमती नदी किनार स्थित काठमाडौँ महानगरपालिका 16 बालाजु माछा पोखरी र तिलगंगा क्षेत्रका अतिक्रमित संरचना हटाइएको छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढ़ी अतिक्रमित घर टहरा हटाइएको छ। गत शनिबारदेखि काठमाडौँको थापाथली सिनामंगल गैरीगाउँ भक्तपुरको मनोहरा लगायत क्षेत्रका अतिक्रमित संरचना र सुकुम्बासी बस्ती हटाइएको थियो। यसैबीच शहरी विकास मन्त्रालयले काठमाण्डुको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा सहायता आवश्यक भएका तथा हाल सड़कमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन व्यवस्थापनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू गरेको जनाएको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण शुरू गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाण्डु उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षणको काम भइरहेको र त्यसपछि क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। यसैबीच मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउन आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप प्रविधि र अन्य स्रोतबारे जानकारी गराउन 753 स्थानीय तहलाई पत्राचार गरेको छ। निजी विद्यालय संचालकहरूले काठमाण्डु उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बालबालिकाको पढ़ाईमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल इसान, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एनप्याप्सन, एसोसिएशन अफ प्री स्कूल एसोसिएटर्स एपेनले हिजो संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतिबद्धता जनाएका हुन्। यसअघि काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी क्षेत्रका शिक्षालय संचालक संस्थाका प्रतिनिधिसँग यो विषयमा छलफलसहित सहयोगको आग्रह गर्नुभएको थियो। प्रभावित क्षेत्रमा बालबालिकालाई नजिकैको निजी विद्यालयमा निशुल्क भर्ना गर्ने अवसर उपलब्ध गराउने, आवश्यकता अनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने, मनोवैज्ञानिक सहयोगको उपयुक्त व्यवस्था र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्पूर्ण सरकारवाला संगठित भएर अघि बढ़न पनि ती संस्थाहरूले आग्रह गरेका छन्। नेपाल सरकार स्थानीय तह, शैक्षिक संस्था र समुदाय बीचको सहकार्यबाट प्रतिकूलतामा पनि अनुकूलता निर्माण गर्न सकिने विश्वासका साथ सम्पूर्ण सरकारवाला पक्ष यस मानवीय तथा उत्तरदायी पहलमा ऐक्यबद्ध भई सक्रिय सहयोग गर्न पनि ती संस्थाहरूले आग्रह गरेका छन्। भक्तपुरको सुकुम्बासी राखिएका दुई शिविरमा हिजो चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण र उपचार शिविर सञ्चालन गरेका छन्। मध्यपुर थिमी नगरपालिका स्थित कृषि विकास तालिम केन्द्रको भवन र खरीपाटी स्थित चागु नारायण नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएका हुन्। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगर र स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए लगत्तै हिजो विदाका दिनमा समेत चिकित्सकको टोली दुवै सुकुम्बासी शिविरमा पुगी स्वास्थ्य परीक्षण शुरू गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो। दुवै शिविरमा सुत्केरी महिलादेखि ज्येष्ठ नागरिक समेतको स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। सो विषयका सम्बन्धमा हिजो पुनः स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको जनाएको हो। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीद्वारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ। सन् 1816 को सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिक रहेको पनि मन्त्रालयले जनाएको छ। नेपाल र भारत बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा तथा प्रमाणका आधारमा सीमा समस्या समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सदैव प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले उद्योगी व्यवसायलाई वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै हिजो उहाँले सरकारसँग डराउन र आत्तिन पर्ने स्थिति नरहेको बताउनुभयो। सभापति लामिछानेले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठीमा नियन्त्रण गर्ने गरी अघि बढ़ेका कारण सरकार निर्मम भएर लाग्नु परेको पनि स्पष्ट पार्नुभयो। सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रासोपाले बनाइसकेको पनि जानकारी दिनुभयो। छलफलमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले पूँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढ़ाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले स्पष्ट बहुमतसहितको रासोपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। त्यस प्रयोजनका निम्ति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरकारवालासँग छलफल गर्न लागेको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज काठमाडौँ उपत्यका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीहरूसँग छलफल गर्न लागि मन्त्रालयले जनाएको छ। विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अन्यल, वार्षिक शैक्षिक क्यालेण्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको पनि मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ। सन् 2030 सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई 50% घटाउने सरकारको लक्ष्य अनुरूप उपचार केन्द्र विस्तार गर्न लागि हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। सोही योजना अनुरूप डडेलधुराको जोगबुढा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले बताउनुभयो। उहाँका अनुसार जिल्ला सदरमुकाममा रहेका अस्पतालमा भने सर्पदंशको उपचार सेवा पहिलेदेखि निरन्तर रूपमा सञ्चालनमा छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहँदै आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार विगतमा डडेलधुराको परशुराम नगरपालिका, बैतडीको तल्लो स्वाराड, पाटन गोकुलेश्वर तथा डोटीमा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ। सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका प्रशंसनीय छ। नेपाली सेनाले विभिन्न स्थानमा आफ्नै उपचार केन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ। बाराको सिमारा विशेष आर्थिक क्षेत्र अर्थात सेजमा जग्गाको भाडादर 25% घटाइएपछि उद्योगीहरूको चाप बढ़ेको छ। सरकारले प्रति वर्गमिटर 20 रूपियाँ रहेको भाडादर घटाएर 5 रूपियाँ कायम गरेपछि उद्योग सञ्चालनका लागि अनुमति लिने उद्योगीहरूको चाप त्यहाँ बढ़ेको हो। बाराबाट संवाददाता रंजन यादवको यो रिपोर्ट।
सिमरा विशेष आर्थिक क्षेत्र सेजमा पछिल्लो समय उद्योगीहरूको आकर्षण बढ़दछ। जग्गाको भाडादर घटेपछि नयाँ उद्योग स्थापना गर्न उद्योगीहरू उत्साहित देखिएका छन्। सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पू गिरीका अनुसार अहिले सबै जग्गा भाडामा गइसकेको छ र नयाँ उद्योगीलाई तत्काल स्थान दिन कठिन भइरहेको छ।
हाम्रो यहाँको भाडादर रेट 20 रूपियाँ वर्ग मिटर थियो। आर्थिक वर्षमा बजेट भाषणमा 75% घटाउने भनेर आइसकेपछि पुसमा सानदेखि 75% घटाइसकेपछि 5 रुपियाँ स्क्वायर मिटर भाडा दरले पुसदेखि चाहिँ कायम भइसकेको छ। त्यसपछि चाहिँ उद्योगीहरूको अहिले चाप चाहिँ एकदम बढेको छ।
सिमराज सेजको ए ब्लकमा 105 वटा प्लट रहेका छन्। हाल 6 वटा उद्योग सञ्चालनमा छन् भने 12 वटा उद्योग निर्माणधीन अवस्थामा रहेका छन्। थप 13 वटा उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेका छन्। सेजभित्र भारत, चीन र कोरियाका उद्योगीहरूको समेत ठूलो लगानी रहेको छ। यहाँका उद्योगहरूले हजारौंलाई रोजगारी दिएका छन्। तर उद्योगीहरूको अनुसार विद्युत कटौती र सरकारी सुविधा कार्यान्वयन नहुनु अहिलेको मुख्य समस्या बनेको छ। नेपाल एग्रो टूल्सका संचालक मनोज रौनियारले विद्युत आपूर्ति नहुँदा ठूलो आर्थिक भार परेको बताउनुहुन्छ।
सेजमा सरकारले जुन अहिले 5 रुपियाँ वर्ग मिटर गर्नुभएको छ, राम्रो कुरा हो। यसले गर्दा हामी यहाँको उद्योगीहरू खुसी पनि छौँ, उत्साहित छौँ। सेजमा जुन सम्झौता भएको थियो त्यसमा अलिक कमी कमजोरी छ। कुनै सिफारिस गर्नु पर्यो भने हामी काठमाडौँ नै पुग्नुपर्छ। यत्रो ठूलो संरचना छ हाम्रो सेज अफिसको, त्यो अफिस यहाँ आइदियो भने सजिलो हुन्थ्यो।
उद्योगीहरूले सुरक्षा, भन्सार छुट, निर्यातमा भ्याट छुट तथा विद्युत महसुलमा सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। हाल बालाजी र नेपाल एग्रो टुलले मात्रै भारतमा उत्पादन निर्यात गरिरहेका छन्। चालू आर्थिक वर्षको चैत्र मसानसम्ममा दुई उद्योगले करिब 5 करोड़ रूपियाँ बराबरको उत्पादन निर्यात गरेका छन्। सेज पूर्ण रूपमा सञ्चालनमा आए 10 देखि 15 हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
रंजन यादव, रेडियो नेपाल, बारा।
नेपाल चीन सीमानाका रसुवागढ़ी हुँदै पवित्र धार्मिक स्थल मान सरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा शुरू भएको छ। हालसम्म 300 तीर्थयात्री चीनको केरूङ नाका हुँदै मान सरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय रसुवा टिमुरेले जनाएको छ। कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रूसी तथा बेलायतका नागरिक समेत मान सरोवर यात्रामा सहभागी भएका छन्। गत वर्ष रसुवागढ़ी नाका भएर 11,381 तीर्थयात्री मान सरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ। हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 भरेङ डाँडामा गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार दुवैतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको छ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढ़ी राजमार्ग अन्तर्गत स्याफ्रु रसुवागढ़ी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ। नेपाल सरकारले चीनसँगको व्यापारिक गतिविधिलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित सड़क सुधार तथा स्तरोन्नतिको काम अघि बढ़ाए पनि स्याफ्रुवेसी मैलुङतर्फको सड़कले निर्माण प्रक्रियामा अपेक्षित गति लिन भने सकेको छैन। धादिङको गल्छीबाट नुवाकोटको देवीघाट, त्रिशुली, ढुङ्गे हुँदै रसुवाको बेत्रावती, मैलुङ, स्याफ्रुवेसी र रसुवागढ़ी जोड्ने 80.4 किलोमिटर सड़क मध्ये स्याफ्रुको छोकलबाट मैलुङसम्म नेपाली सेनाले ट्र्याक खोलेको आयोजना कार्यालयले जनाएको छ। पछिल्लो समय सड़क स्तरोन्नति अन्तर्गत ट्र्याक अपुग रहेका स्थानमा नयाँ कटिङ, पहिरो जोखिम क्षेत्रमा टेवा पर्खाल निर्माण, पानी निकासका लागि नाली व्यवस्थापन, कालोपत्रे तथा 2 दर्जन भन्दा बढ़ी पक्की पुल निर्माण गर्ने योजना समावेश गरिएको छ। एक घर एक धारा कार्यक्रम मार्फत सबै नागरिकलाई घर घरमै खानेपानी उपलब्ध गराउने सरकारको प्रतिबद्धता भए पनि सल्यानका अधिकांश बासिन्दाले पानीको अभाव झेलिरहेका छन्। जिल्लाका धेरै स्थानमा अझै पनि एक गाग्री पानी लिनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको बताउँछन् सल्यानबाट संवाददाता दीपक शर्मा।
कागजमा बनेका योजना र यथार्थ बीच ठूलो अन्तर देखिन्छ सल्यानमा। सरकारले ल्याएको एक घर एक धारा अभियान यहाँका धेरै बासिन्दाका लागि अझै सपना जस्तै बनेको छ। जिल्लाका ग्रामीण बस्तीहरूमा अहिले पनि खाने पानीको चरम अभाव देखिन्छ। बिहान सबेरै उठेर टाढा खोल्सा, मुहान वा कुवा धाउनु पर्ने बाध्यता स्थानीयको दैनिकी बनेको छ। शारदा नगरपालिका सुन टाकुराकी मनिषा रोका।
हामीले यति गाह्रो छ कि पानीको लागि, छोराछोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ, न के गर्न सक्छौँ, आफ्नो काम पनि गर्न सक्दैनौँ। बिहान 3 बजे आएकोदेखि हामी 8-10 बजेसम्म हाम्रो गाग्री नै भरेको हुँदैन।
2078 असार 21 गते सम्पन्न गर्ने गरी सम्झौता भएको कालीमठी गाउँपालिका 1 लक्ष्मीपुरको कोट बयाला लिफ्ट खाने पानी योजना 83 साल लागिसक्दा समेत सम्पन्न हुन सकिरहेको छैन। पानीले काकाकुल बनेका कोट बयालेका स्थानीय योजना परेपछि वर्षौंदेखिको तिर्खा मेटिनेमा विश्वस्त थिए, तर 6 वर्ष बितिसक्दा समेत उक्त योजनाले स्थानीयको तिर्खा मेटाउन सकेको छैन। कालीमाटी गाउँपालिका 1 लक्ष्मीपुरका दीपक भण्डारी।
पानीको एकदम ठुलो समस्या छ, एक घण्टाको बाटो हिँडेर यहाँबाट पानी लिन जानु पर्छ, जाँदा आउँदा भर्दा झन्डै दुई तिन घण्टा यहाँ खर्च हुन्छ। गाई बस्तुलाई खुवाउने, मान्छेले खाने, शौचालयमा प्रयोग गर्नेदेखि लिएर यहाँ पानीको अभाव छ।
स्थानीय तहले विभिन्न खाने पानी योजना शुरू गरेको दावी गरे पनि धेरै योजना अधुरै छन्। केही सञ्चालनमा आए पनि पर्याप्त पानी उपलब्ध हुन सकेको देखिँदैन। आम नागरिकको खाने पानी समस्यालाई दिगो रूपमा समाधान गर्न नगरपालिकाले योजना बनाई कार्यान्वयनमा गइरहेको चारधार नगरपालिकाका मेयर प्रकाश भण्डारी बताउनुहुन्छ।
कतिपय आयोजनाहरू ठेक्का गइसकेको, कतिपय निर्माणको अन्तिम चरणमा भएको र केही ठेक्का प्रक्रियामा चाहिँ अगाडि बढाइरहेका छौँ।
भौगोलिक कठिनाई, स्रोत अभाव र योजनाको प्रभावकारी कार्यान्वयन नहुनु मुख्य समस्या भएको स्थानीयको गुनासो छ। पानीको अभावले सरसफाई, स्वास्थ्य र दैनिक जीवनमा समेत गम्भीर असर पारेको छ। सरकारको प्रतिबद्धता र स्थानीयको यथार्थ बीचको दूरी कहिले घट्ला भन्ने प्रश्न अझै अनुत्तरित छ। दीपक शर्मा, सल्यान।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जनाएको छ। उसको गुप्तचर इकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दावी समेत गरेको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अमेरिकी राष्ट्रपतिले अब इरानसँग असम्भव सैन्य अभियान वा खराब सम्झौता मध्ये एक रोज्नुपर्ने बताउनु भएको छ। इरानी संचार माध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समयसीमा तोकेको थियो। भारतको नयाँ दिल्ली स्थित एउटा घरमा एसी विस्फोटपछि आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। आगलागीमा परि एक बालक र 4 महिलासहित 9 जनाको मृत्यु भएको र अन्य 20 जना घाइते भएको प्रहरीले जनाएको छ। एसी विस्फोटपछि लागेको आगो केही मिनटमा नै पूरै घरमा फैलिएको थियो। एसी विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा पूर्वी नाका काकड भित्ता भएर 16.81 अर्ब रुपियाँ भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात भएको छ। काकड भित्ता नाका भएर 7.75 अर्ब रुपियाँ भन्दा बढ़ीको पेट्रोल, 5.87 अर्ब रुपियाँ भन्दा बढ़ीको डिजल र 1.90 अर्ब रुपियाँ भन्दा बढ़ीको खाना पकाउने ग्यास आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वर कुमार होमागाईले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थ आयातबाट चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 7.44 अर्ब रुपियाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण यस वर्ष 12 जिल्लामा गहुँको उत्पादनमा 20% कमी आएको छ। 12 जिल्लामा विगतका वर्षमा प्रति हेक्टर 3.1 मेट्रिक टन का दरले गहुँ उत्पादन हुने गरे पनि यस वर्ष मौसमले साथ नदिँदा 2.48 मेट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायण शाहले जानकारी दिनुभयो। बारामा यस वर्ष करिब 29,000 हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको र करिब 71,092 मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। किसानलाई नगदे बालीतर्फ आकर्षित गर्ने उद्देश्यले पर्वतको पैयु गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। किसानलाई व्यावसायिक खुर्सानी खेतीतर्फ आकर्षित गर्न गाउँपालिकाले अनुदान दिन शुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरीले बताउनुभयो। गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फर्मलाई तालिम, बिउ बिजन तथा मलखादमा अनुदान उपलब्ध गराएको पैयु गाउँपालिकाको कार्यालयले जनाएको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रति तोला 1,000 रुपियाँले घटेको छ। गएको शुक्रबार प्रति तोला 2,96,100 रुपियाँमा कारोबार भएको सुन आइतबार घटेर 2,95,100 रुपियाँ प्रति तोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार नेपाली बजारमा चाँदीको मूल्य भने 65 रुपियाँले बढेर प्रति तोला 5,010 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा केशव ढुङ्गाना, अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपमा राजनैतिक नियुक्ति पाएका 20 जना राखेप सदस्यहरू पदमुक्त हुने भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 आधारमा अघिल्लो सरकारको पालामा राजनैतिक नियुक्ति पाएका 20 सदस्य पदमुक्त हुने भएका हुन्। हाल राजनैतिक नियुक्तिमा हुने सदस्य सचिवको पद भने कर्मचारीको रूपमा कार्यरत रामचरित्र मेहताले सम्हालिरहेका छन्। यूएईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी क्रिकेट विश्वकप लीग 2 ओमान विरूद्ध 54 रनको जित दर्ता गरेको छ। जारी श्रृंखलामा यूएईले दोस्रो पटक ओमानलाई हराएको हो। श्रृंखला अन्तर्गत यसअघि भएको पहिलो खेलमा यूएईले ओमानलाई 25 रनले पराजित गरेको थियो। आइतबार कृतिपुरस्थित त्रिवी क्रिकेट रंगशालामा यूएईले प्रस्तुत गरेको 309 रनको लक्ष्य पछ्याएको ओमान 39.5 ओभरमा 254 रनमा समेटियो। वर्षाका कारण मैदान ओसिलो भएपछि टसमा ढिलाइ हुँदा अम्पायरले खेललाई 47 ओभरमा छोट्याएका थिए। ओमानका जितेन रामान्दीले अभिजित 91 रनको इनिङ खेले। उनले 62 बलमा 7 चौका र 6 छक्का प्रहार गरे। यूएईका जुनैद सिद्दिकीले सर्वाधिक 6 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ओमान विरूद्ध निर्धारित 47 ओभरमा 8 विकेट गुमाएर 308 रनको योगफल बनाएको थियो। यूएईका लागि हरप्रीत सिंह भाटियाले 77 रनको अर्धशतकीय इनिङ खेलेका थिए। बाँकेको कोहलपुरमा शनिबारबाट शुरू भएको चौथो कोहलपुर गोल्ड कप 2083 पहिलो खेलमा आयोजक रेसिङ सहारा क्लब विजय भएको छ। उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले 2-1 गोलको अन्तरले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो। प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लबले पहिलो हाफमा 2 गोल गरेको थियो। क्लबका लागि पहिलो गोल 80 नम्बर 15 का विदेशी खेलाड़ी पेपेले पहिलो गोल गरे। पहिलो हाफमा केही अवसरहरू पाए पनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सकेनन्। म्यान अफ द म्याच रेसिङ सहारा क्लबका 80 नम्बर 15 का पेपे घोषित भएका आयोजक कोहलपुर रेसिङ सहारा क्लबका संयोजक कर्ण बस्नेतले बताउनुभयो। प्रतियोगिताको विजेताले 8 लाख तथा उपविजेताले 4 लाख रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने हाम्रा संवाददाता सरला सुवेदीले जानकारी दिनुभयो।
रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्यतया बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.6 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भारी साँझ 6:45 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता, अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र व्यवस्थित वासस्थान उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई आग्रह, लिपुलेखबारे भारत र चीनलाई सरकारले पठायो कूटनीतिक नोट, र अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने 2 मात्र उपाय रहेको इरानको दावी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।